नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल मंगसिर 22 गते शनिबार, मार्ग शुक्ल षष्ठी, तदनुसार 7 डिसेम्बर सन् 2024, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौं। कृत्रिम बौद्धिकता नीति यही महिना संचार मन्त्री शीर्षकको खबरलाई गोर्खापत्रले अग्रपृष्ठमा पहिलो खबर बनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले यही महिनाभित्र कृत्रिम बौद्धिकता आर्टिफिसियल इन्टेलिजेन्ट एआई नीति ल्याउने तयारी गरिरहेको बताउनु भएको छ। एआई नीति आएपछि सरकारले यससँग सम्बन्धित कानून बनाउने र कार्यान्वयन गर्ने उहाँले उल्लेख गर्नुभयो। पछिल्लो समय एआईको प्रयोग बढ़ेको बताउनुहुँदै मन्त्री गुरूङले यसका लागि ठाउँ ठाउँमा ज्ञान केन्द्र स्थापना गर्नुपर्ने र यस्ता केन्द्र निर्माणका लागि सहयोगी देश खोज्नुपर्छ भन्नुभयो। काठमाडौँ विश्वविद्यालय कम्प्यूटर क्लबले आयोजना गरेको सूचना प्रविधि मेला 2024 शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री गुरूङले डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयनका लागि यस सम्बन्धी नीति बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। फ्रेमवर्कलाई ई गवर्नेन्सबाट शुरू गर्नुपर्ने बताउनुहुँदै मन्त्री गुरूङले तीनै तहका सरकारका विभिन्न पालिका तथा मन्त्रालय मार्फतका निकायमा ई गवर्नेन्स लागू गर्न सके टेबलमाथि र टेबल मुनिबाट हुने लेनदेन भ्रष्टाचार नियन्त्रण भई राजस्व वृद्धि हुने विचार व्यक्त गर्नुभयो। डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि कानून बनाएर मात्रै त्यसले परिभाषित गरेको विभिन्न काम गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। नेपाललाई सूचना प्रविधिको हब बनाउनका लागि नीति र कानून परिवर्तन गर्नुपर्ने र तोकिएका 8 क्षेत्रका काम सम्पन्न भएपछि त्यसका लागि आवश्यक पर्ने अन्य संरचना निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो। सरकारको अघिल्लो आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा सूचना प्रविधिको दशक भनेर सम्बोधन गरिए पनि त्यसका लागि कुनै महत्व दिएर काम नभएको बताउँदै मन्त्री गुरूङले नेपाललाई सूचना प्रविधिको हब बनाउन यससँग सम्बन्धित नीति र कानून निर्माण तथा भएका कानून र नीतिको परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। सरकारले टिकटक कम्पनीलाई डिजिटल माध्यमबाट नेपालको शिक्षा र पर्यटनमा सघाउन आग्रह गरिएको पनि उहाँले बताउनुभयो। यस्तै मेटा कम्पनीलाई पनि 3 महिनाभित्र सरकारको सम्पर्कमा आउन अनुरोध गरिएको बताउँदै उक्त कम्पनीलाई नेपालको स्वास्थ्य, ई गवर्नेन्स र औद्योगिकरणमा सहयोग गर्न आग्रह गरिएको बताउनुभयो। उहाँले नेपाललाई सूचना प्रविधिको हब बनाउने विषयमा विभिन्न कम्पनीसँग छलफल भएको र उनीहरूले नेपालमा सूचना प्रविधिको हब बनाउन सम्भव भएको बताउँदै त्यसका लागि विदेशी लगानी आवश्यक पर्ने उल्लेख गरेको बताउनुभयो। कृत्रिम बौद्धिकता नीति यही महिना संचार मन्त्री शीर्षकको यो खबर गोर्खापत्रबाट लिएका हौं। गोर्खापत्रको अग्रपृष्ठबाटै बीआरआई फ्रेमवर्क सत्ता साझेदार दृढ़ शीर्षकको खबरलाई लिँदैछौ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भएको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई सहकार्य फ्रेमवर्क सम्बन्धी सहमति कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले एकमत देखिएका छन्। एउटा कोणले बीआरआई फ्रेमवर्कमा हस्ताक्षरपछि प्रधानमन्त्री ओलीसँग वर्तमान गठबन्धन सरकारको आयुबारे प्रश्न उठाएको थियो अनि सत्ता साझेदार दुई दल तथा नेपाली कांग्रेस स्वयंभित्र यस सम्बन्धमा मतभेद रहेको प्रचार गरिँदै आएको सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमालेका जिम्मेवार नेताले मतैक्य जनाउनु भएको छ। सत्ता साझेदार दलका शीर्ष नेताले प्रधानमन्त्री ओलीको मंगिर 17 20 गतेसम्म चीन भ्रमणका क्रममा भएको बीआरआई सहकार्य फ्रेमवर्कमा भएको हस्ताक्षरका कारण दुई दलमा कुनै किसिमको मतभेद नरहेको पनि प्रष्ट पार्नु भएको छ। एमाले उपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डे र कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले नेपाल र चीनबीच भएको 9 बुदे विकास सहकार्य सम्बन्धी सहमति, चीनका राष्ट्रपति शी चिनफिङले नेपाललाई 9 अर्ब रूपियाँको अनुदान घोषणा र बीआरआई सहकार्य फ्रेमवर्क कार्यान्वयन सम्बन्धी सहमतिले नेपालको विकास, समुन्नति र चीनसँगको सहकार्य अझै बलियो हुने प्रष्ट पार्नुभयो। उहाँहरूले नेपाल र चीनबीच विगतमा भएका सम्झौता कार्यान्वयनमा पनि जोड़ दिनुभयो। उपाध्यक्ष पाण्डेले भन्नुभयो, कांग्रेस एमाले बीच गहन परामर्श भयो, छलफलका निष्कर्षका आधारमा बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भयो। यसमा सहभागी नभएका कसैले प्रश्न उठाउनुको अर्थ हुँदैन, सहमति कार्यान्वयन अघि बढ़छ। पूर्व राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री ओली नेतृत्वको सरकार दुई तिहाई नजिक र बलियो सरकारका रूपमा रहेकाले अरू बहस नगरी बीआरआई सहकार्य फ्रेमवर्क कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो। उहाँले आर्थिक विकास र समृद्धिका लागि परिणाममुखी परियोजना छानेर काम अघि बढ़ाउन आग्रह गर्नुभयो। चुनाव समय सहकार्य उपशीर्षकमा गोर्खापत्रले अगाडि लेखेको छ, सहमहामन्त्री यादवले नेपाल र चीन सरकारबीच भएको सहमति कांग्रेस एमालेका शीर्ष नेताकै सहमतिमा भएको पनि प्रष्ट पार्नुभयो। उहाँले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताबीच अनुदान सम्बन्धी सम्झौता गर्ने गरी समझदारी भएकोले यसमा दुविधामा कोही पर्न नहुने बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरिरहनु भएको छ। सहमति अनुसार डेढ़ वर्ष कांग्रेस सभापतिले सरकारको नेतृत्व गर्नुहुनेछ। यसमा बीआरआईका कारण सरकार ढल्छ भन्ने जस्ता कुरा बेकार हुन्। कांग्रेस र एमालेबीच कुनै विषय अस्पष्ट भए बसेर टुंग्याउने र सरकार सञ्चालन गर्ने बलियो समझदारी छ। बीआरआई फ्रेमवर्क सत्ता साझेदार दृढ़ शीर्षकको यो खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा पूर्व उपराष्ट्रपतिको गरिमा बिर्सेर फेरि दलीय राजनीतिमा शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। दुई कार्यकाल उपराष्ट्रपति भइसक्नुभएका नन्दबहादुर पुन दलीय राजनीतिमा सक्रिय हुन थाल्नु भएको छ। उहाँ पछिल्लो समय माओवादी पदाधिकारी बैठकमा आमन्त्रित नेताका रूपमा सहभागी हुँदै आउनुभएको छ। पार्टीमा औपचारिक निर्णय नभए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा उहाँ पदाधिकारी बैठकमा जाने गर्नुभएको छ। स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्न बिहिबार बसेको माओवादी पदाधिकारीको बैठकमा पूर्व उपराष्ट्रपति पुन सहभागी हुनुहुन्थ्यो। उहाँ आमन्त्रित नेताका रूपमा पदाधिकारी बैठकमा सहभागी हुनुभयो। माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो, संविधानमा उपराष्ट्रपति पुनः पार्टी सदस्य हुन नपाउने भन्ने व्यवस्था छैन। उहाँ राजनीतिमा पुनः सक्रिय हुन संविधान र कानूनले छेक्दैन। माओवादी केन्द्रीय कार्यालयका अनुसार पुनको पार्टी सदस्यता नवीकरण भने भइसकेको छैन। पूर्व उपराष्ट्रपति पुनले आफू सक्रिय राजनीतिमा लागिसकेको बताउनुभयो। पूर्व उपराष्ट्रपति राजनीतिमा आउन नमिल्ने कुरा संविधान र कानूनमा कही लेखेको छ र उहाँले भन्नुभयो, म सक्रिय राजनीतिमा आइसके, यसमा अझै पनि दुविधा छ र यो मेरो अधिकारको कुरा हो। काठमाडौँमा बुधबार भएको गणतन्त्र सम्मान कार्यक्रममा पुनले नेताकै शैलीमा माओवादी अध्यक्ष दाहाललाई गणतन्त्रको नायकका रूपमा चर्चा गर्नुभएको थियो। फेरि गणतन्त्रको अभियानमा अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबद्ध भएर अगाडि बढ़नुपर्ने आवश्यकता छ। गणतन्त्रको रक्षाका लागि दृढतापूर्वक लड्नुपर्ने जरूरी छ, उहाँले भन्नुभएको थियो। अहिलेको उपलब्धि कसैले उल्ट्याउन चाहन्छ भने सबै आगो बन्न तयार हुनुपर्छ। म यो गणतन्त्रको योद्धा हुँ। पुनले आवश्यक परे आफू रातो मान्छे बन्न तयार रहेको बताउनु भएको थियो। प्रतिक्रियावादीहरूले जाल षड्यन्त्र गरेर प्राप्त उपलब्धिलाई फेरि उल्ट्याउन चाहन्छन् भने, समानुपातिक समावेशी र यो संघीयतालाई फेरि दायाँ बायाँ गराउन चाहन्छन् भने म फेरि रातो मान्छे भएर उभिन तयार छु, उहाँको भनाई थियो। विगतमा मैले जे जे गरे त्योभन्दा नयाँ उचाइबाट मैले नेतृत्व गर्न सक्छु भन्ने साहस मसँग छ। सशस्त्र द्वन्दका बेला नन्दबहादुर पुन, वर्षमान पुन, जनार्दन शर्मा र चन्द्रदेव खनाल माओवादी लड़ाकुको डेपुटी कमाण्डर थिए। 2022 कार्तिक 7 गते राङ्सी रोल्पामा जन्मिएका नन्दबहादुर पुन 2070 भएको दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4 प्रतिस्पर्धा गरे पनि कांग्रेसका गगन थापाबाट पराजित हुनुभएको थियो। पूर्व उपराष्ट्रपतिको गरिमा बिर्सेर फेरि दलीय राजनीतिमा शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा नेपाली युवतीको चीनमा तस्करी, सुखको लालसामा बिहे गरेर चीन पुगेका नेपाली महिला चरम यातना र शोषणका कारण उद्धारको पर्खाईमा शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। सर्लाहीकी स्मृति 33 वर्षीय ठमेलको एक होटलमा काम गर्नुहुन्थ्यो। एक दिन उहाँसँग भेटिनुभयो मनमाया घले। निरन्तर गरीबीमा जीवन बिताइरहेकी स्मृतिलाई मनमायाले चिनिया केटासँग बिहे गरेर जाँदा दुःख सबै मेटिने, रानी भएर बस्न पाइने भन्दै लोभ देखाइन्। जन्मेदेखि विपन्नतामा मात्रै देखेकी स्मृति पनि राजी भइन्। नेपालमै रहेका चिनिया केटाले स्मृतिका परिवारलाई भेटे, झटपट विवाह पनि भयो। तर स्मृतिलाई न चिनिया भाषा बोल्न आउँथ्यो, न त केटालाई नजिकबाट चिनेकी थिइन्। 10 कक्षा पास स्मृतिले काठमाडौँ जिल्ला अदालतमा विवाह दर्ता गरेर स्थानीय तहबाट विवाह दर्ताको प्रमाणपत्र लिइन्। भेटेको 3 सातामै उनीहरू चीन उडे। मनमायाले स्मृतिको परिवारलाई केटाका तर्फबाट 70,000 रूपियाँ थपाइन्। चीन गएको केही सातामा स्मृतिको माइती र आफन्तसँग सम्पर्क पातलिँदै गयो। एक वर्षपछि उनले छोरा पाइन्। उनका अनुसार त्यसपछि श्रीमानले माइतीसँग कुरा गर्न नदिने कुट्ने गर्न थाले। स्मृतिका छोरा अहिले 5 वर्ष पुगे। चीनबाट एक चेलीको बिलौला हामी फस्यौं फर्काउन पहल गरियोस् उपशीर्षकमा अगाडि खबर छ। चीनमा रहेकी सर्लाहीकी 33 वर्षीय स्मृतिले छोटो बिच्याट कुराकानीमा भनिन्, छोरा पाएपछि मलाई घरबाट निकालेको छ, श्रीमान अलग्गै बस्छ, मन लागे आउँछ नत्र आउँदैन, यहाँ आय आर्जनका लागि काम गर्न पाइँदैन, श्रीमानले खाना दिए पाइन्छ नभए पाइँदैन, उनीहरूलाई बच्चा पाइदिए पुग्ने रहेछ, आमाको वास्तै गर्दैनन्, मेरो जस्तो समस्या भएका हामी 15-20 जना छौं, जसरी पनि नेपाल फर्किन चाहन्छौ, हामी फस्यौ, हामीलाई फर्काउन सरकारले पहल गरोस्। त्यसैगरी उद्धार गरिएकी पीड़ितको बयान, चीनको कुरा सम्झनै मन छैन शीर्षकमा अगाडि समाचार छ। म अहिले 21 वर्षकी भए, एसएलसी पनि पास गरेकी छैन, परिवारको आर्थिक अवस्था नाजुक छ, आमा बुवाका 4 सन्तान मध्ये म जेठी हुँ, म सानैमा विदेश जानु पर्यो, त्यति बेला ओमानबाट भर्खरै फर्किएकी थिए, एकजना आफन्त मार्फत सुन्दरी राईसँग चीन जानुभयो, राईले आफू 20 वर्ष चीन बसेको भनेकी थिइन्, उनले चीनमा राम्रो हुन्छ भनेर धेरै लोभ देखाएपछि म उनको जालमा परे, मैले र मेरो परिवार कसैले पनि केटासँग पैसा लिएका छैनौं, सुन्दरी राईले लिएकी होलिन्, चीन पुगेपछि केटाले मलाई शुरूमा माइतमा कुरा गर्नै दिएन, पछि त जबरजस्ती र कुटपिट गर्न थाल्यो, परिवारमा कसैले पनि मलाई देखि सहेनन्, ती कुरा अहिले म सम्झन पनि चाहन्न। चीनमा धेरै दुःख पाएपछि त्यहाँ नेपाली दिदीको सहयोगमा दूतावास मार्फत उद्धार भयो, नेपालमा बा आमालाई झुक्क्याएर चीन घुम्न जान्छु भनेर गएकीले घर फर्कन पनि सकिन, परिवारमा सबै रिसाएर नआइज भनेका छन्, नेपाल आएपछि पनि घर जान नसक्ने, कतै केही काम पनि नपाउने हुँदा म कुवेत आए, यहाँ हाउस मेडको काम गर्छु, मलाई चीन गएको बारे कसैसँग कुरा गर्न मनै लाग्दैन, मलाई लैजाने सुन्दरी राईले धेरै नेपाली महिलाको बिहे गराएर चीन पुर्याएकी छिन्। नेपाली युवतीको चीनमा तस्करी शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोष दैनिकले दुलहा दुलहिन सीताराम जनकपुरमे शीर्षकको विवाह पञ्चमी सम्बन्धी खबरलाई पहिलो खबर बनाएको छ। अन्नपूर्ण पोस्टबाट 8 वर्ष पुराना मुद्दा शून्यमा झार्छौं शीर्षकको खबर लिँदैछौ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले चालू आर्थिक वर्षभित्र 8 वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्य लिएको बताउनु भएको छ। गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रिया सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधान न्यायाधीश राउतले न्यायालयलाई विश्वसनीय र पारदर्शी बनाउने कार्यमा गोला प्रणालीपछि पूर्णता दिएको बताउनुभयो। संस्थागत सुधारका लागि 0 आवरलाई उपयोग गरेका छौं, प्रधान न्यायाधीश रावतले भन्नुभयो। गोला प्रथा मार्फत मुद्दा छान्ने समयमा हरेक दिन अघिल्लो दिनमा बेन्चमा आएका नयाँ विषयवस्तुबारे छलफल गरिने, 0 आवरलाई जीवन्त बनाउने काम गरेको उहाँले बताउनुभयो। 8 वर्ष पुराना मुद्दा शून्यमा झार्छौं शीर्षकको यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। दलितलाई कुवा, गैर दलितलाई धारा, दलित र गैर दलितले प्रयोग गर्ने पानी छुट्याउन फर्खालको छेकबार शीर्षकको खबर कान्तिपुर दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। दशकौं पुरानो जीर्ण अवस्थाको कुवालाई फर्खालले घेरा हालिएको छ। त्यो होचो पर्खालको घेराभन्दा बाहिरपट्टि दक्षिणतर्फ अर्को अग्लो पर्खाल पनि छ, जसले दलित समुदायको कुवा र गैर दलितको धारालाई छेकबारको काम गरेको छ। सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका 10 को ओलानी स्थित चाक्ले खोला गाउँमा बसोबास गर्दै आएका दलित समुदायका 10 परिवारका लागि पानी एकमात्र विकल्प भनेको त्यही पर्खालले घेरिएको पुरानो कुवा हो। करिब 4 दशक अघि निर्माण गरिएको कुवाको भौतिक अवस्था जीर्ण र दुर्गन्धित छ। कुवालाई छेकबार गर्न बनाएको अग्लो पर्खालभन्दा बाहिर गैर दलित समुदायका दानबहादुर भाटको घर जोड़िएको छ। भाटको घरमा पाइपबाट कलकल पानी बग्छ, तर भाट परिवारको धारामा दलित परिवारलाई पानी भर्न अनुमति छैन। दलित समुदायले उपभोग गर्ने कुवाको बाहिरी पर्खालसँगै जोडेर भाट परिवारले धान कुट्ने मिल सञ्चालन गरेका छन्। मिलको भूस उडेर कुवाभित्र पस्दा पानी थप फोहोर हुने गरेको छ। यही कुवाको पानी खाएको 40 वर्ष भयो, फोहोर भए पनि खान बाध्य छौं, अर्को विकल्प छैन। चाक्ले खोलाका भीम ताम्राकारले भन्नुभयो, हामी 10 परिवारका लागि मात्र यो कुवा हो। गैर दलितका लागि त ठाउँ ठाउँमा बोरिङ गरेर घर घरमा धारा जोडान गरिएका छन्, तर हामी उनीहरूको धारामा जान पाउँदैनौ। दलित समुदायका स्थानीय धर्म ताम्राकार, चन्द्र ताम्राकार, पवन ताम्राकार, चेत ताम्राकार, धनबहादुर ताम्राकार, रमेश ताम्राकार लगायतका परिवारले कुवाकै पानी खाने गरेको भीमले बताउनुभयो। दलितलाई कुवा, गैर दलितलाई धारा शीर्षकको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको गोर्खापत्र दैनिकमा मुआवजा नीति नहुँदा अकल्पनीय भार शीर्षकको खबर अग्रपृष्ठबाट लिँदैछौ। राष्ट्रले ठूला ठूला रेल, विद्युत, सड़क र सुरुङ लगायतका आयोजनाको निर्माण गर्ने महत्वाकांक्षी लक्ष्य लिएर अगाडि बढ़िरहँदा मुआवजा नीतिको अभावमा जग्गा प्राप्तिको विषय भने जटिल बन्दै गएको छ। अहिलेसम्म मुआवजा सम्बन्धी स्पष्ट कानून वा नीति नहुँदा हुलोज्जत, भन्सुन र विभिन्न खाले दबावका भरमा आयोजनै पिछे फरक मुआवजा दर निर्धारण हुने देखिएको छ। करोड़का आयोजनाका लागि अर्बको मुआवजा तिर्नुपर्ने र राज्यले कल्पनै नगरेको आर्थिक भार बेहोर्नु परेको छ। नेपालको संविधानमा समेत सार्वजनिक प्रयोजनका लागि राज्यले मुआवजा दिएर व्यक्तिको जग्गा लिन पाउँछ भन्ने उल्लेख गरिए पनि अहिलेसम्म यससँग सम्बन्धित ऐन नियम बन्न सकेका छैनन्। सम्पत्तिको हक अन्तर्गत संविधानको धारा 25 यो व्यवस्था गरिएको छ। ठूला आयोजना बनाउने तयारी हुँदै गर्दा त्यस क्षेत्रमा गएर भूमाफियाहरूले बाँदर लड्ने, भिरपाखा किन्ने, सरकारी लगानीमा बाटो लैजाने, स्थानीय तहसँग मिलेर जग्गाको मूल्याङ्कन कैयौं गुणा बढ़ाउने र राजनीतिक आड़मा भन्दा बढ़ी मुआवजा लिने गरेको पाइएको छ। मुआवजा नीति नहुँदा अकल्पनीय भार शीर्षकको यो खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको नागरिक दैनिकबाट टोयलेट पेपरको पनि खेती शीर्षकको खबर लिँदैछौ। पूर्वी केन्याको मेरूमा एउटा हरियो पात भएको बिरूवा पृष्ठभूमिमा हल्लिरहेको छ। मेरू निवासी बेन्जामिन म्युटेब्बेले रोपेको यो बिरूवा फलफूलका लागि उपयोग हुँदैन, टोयलेट पेपरका रूपमा प्रयोग गर्न उमार्दैछन्। यो बिरूवाको नाम प्लेट्राजर्स बाबार्टस हो। उनले सन् 1985 यो उमार्न थालेका थिए। मैले यो मेरो हजुरबुवाबाट सिकेर त्यसबेलादेखि नै प्रयोग गर्दै आएको छु। यो नरम छ र सुगन्धयुक्त छ, उनी भन्छन्। टोयलेट पेपरको पनि खेती शीर्षकको खबर नागरिक दैनिकको अग्रपृष्ठमा थियो। जन्मभूमि काठमाडौँमा भूटानी राजाका 4 घण्टा शीर्षकको खबर पनि नागरिकबाट लिँदैछौ। भूटानका राजा जिग्मे खेसर नामग्याल वाङचुङ ले भारतको औपचारिक भ्रमणबाट स्वदेश फर्कने क्रममा शुक्रबार काठमाडौँ आएर 4.5 घण्टा बिताउनु भएको छ। नयाँ दिल्लीबाट शुक्रबार ट्रान्जिट भिजिट पारेर वाङचुङ रानी जेत्सुन पेमासेत काठमाडौँ आउनु भएको हो। काठमाडौँमा 4.5 घण्टा जति बिताएर उहाँ स्वदेश फर्किनु भएको छ। विमानस्थलबाट भूटानी शाही दम्पति स्वयम्बीनाथ जानुभएको थियो। उहाँहरू विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर छाउनी हुँदै स्वयम्भू पुग्नु भएको थियो। त्यहाँ स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले उनीहरूको स्वागत गरेका थिए। त्यसपछि वाङचुङ दम्पतिले स्वयम्भूमा पूजा गरे, तस्विर खिचाए अनि त्यहीँबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरे। वाङचुकको नेपाल साइनो उपशीर्षकमा खबर अगाडि छ। अहिले 44 वर्षमा हृदय गरेका भूटानी राजा वाङचुङ नेपालमा जन्मिनु भएको हो। सन् 1980 फेब्रुअरी 21 उहाँ काठमाडौँको थापाथली स्थित परोपकार प्रस्तुति गृहमा जन्मिनु भएको हो। बुवा राजा जिग्मे सिंगे वाङचुकको औपचारिक बिहे हुनु अगावै जिग्मे खेसर नामग्याल वाङचुक जन्मिएको बताइन्छ। यसैले उहाँको नेपालसँग जन्मिएको नाता छ। उहाँ राजा भइसकेपछि पहिलो पटक नेपाल आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। जन्मभूमि काठमाडौँमा भूटानी राजाका 4 घण्टा शीर्षकको खबर नागरिक दैनिकमा प्रकाशित छ। सत्य निरूपण र बेपत्ता आयोगमा 40 जना सिफारिश, लभिङ गर्ने बाहिरिए नयाँ सिफारिश शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ। पुनः नियुक्तिको लागि लभिङ गर्ने पुराना पदाधिकारीलाई पन्छाउँदै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको पदाधिकारीमा नयाँ अनुहारलाई सर्टलिस्ट गरिएको छ। पूर्व प्रधान न्यायाधीश ओमप्रकाश मिश्र संयोजकको सिफारिस समितिले दुवै आयोगका पदाधिकारीका लागि हिजो सर्ट लिस्ट गरेको हो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नाम सिफारिश सम्बन्धी छनौट प्रक्रिया अनुसार अध्यक्षमा 8 जनाको नाम सिफारिश गरिएको छ। छनौट सूचीमा रहेकाहरूमा डिल्लीराज आचार्य, शेरबहादुर केसी, काशीराज दाहाल, अच्युत प्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, सुदीप पाठक र महेश थापा छन्। सत्य निरूपण र बेपत्ता आयोगमा 40 जना सिफारिश, लभिङ गर्ने बाहिरी नयाँ सिफारिश शीर्षकको खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। कान्तिपुर दैनिकबाट एनपीएलमा पहिलो शतक शीर्षकको खबर लिँदैछौ। नेपाल प्रिमियर लीग एनपीएलको पहिलो शतक अमेरिकी ब्याटरबाट सम्भव भएको छ। यो शतक प्रतियोगिताको 6ठौं दिन शुक्रबार पोखरा एभेन्जर्सबाट खेलेका आन्द्रिज गाउसको नाममा रह्यो। अमेरिकी गाउसले लुम्बिनी लायन्स विरूद्ध शतक प्रहार गर्नुभएको हो। दक्षिण अफ्रिकामा जन्मिएका उहाँले किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा अभिजित 104 रनको इनिङ्स खेल्नुभयो। त्यसका लागि उहाँले मात्र 55 बल सामना गर्नुभयो। उहाँको शतकमा एभेन्जर्सले स्मरणीय जीत हासिल गरेको थियो। एनपीएलमा पहिलो शतक शीर्षकको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको राजधानी दैनिकमा साउदीमा हुरूब लागेका नेपाली कामदारले नयाँ कम्पनीमा काम पाउने शीर्षकको खबर प्रकाशित छ। साउदी सरकारले हुरूब लागेका नेपाली कामदारले 1 डिसेम्बर 2024 29 जनवरी 2025 60 दिनको अवधिमा हुरूब हटाई नयाँ कम्पनीमा जाने अवसर प्रदान गरेको छ। रियाद स्थित नेपाली दूतावासका अनुसार साउदी बोलीचालीको भाषामा हुरूब भन्नाले कम्पनीले कामदार कम्पनीमा अनुपस्थित रहेको भनी अनलाइन सिस्टममा रिपोर्ट भएको अवस्था बुझ्नुपर्ने हुन्छ। यो खबर राजधानी दैनिकबाट लिएका हौं। आजको कान्तिपुर दैनिकमा अनलाइनबाट ठगी बढ्दो, पढे लेखेका नै पीड़ित शीर्षकको खबर छ। सामाजिक सञ्जाल फेसबुक चलाउँदै गर्दा ललितपुरकी एक महिलाका आँखा खेल खेलेर पैसा जित्ने पोस्टको विज्ञापनमा पुग्यो। घरमै बसेर पैसा पाउने जानकारीले उहाँको ध्यान तान्यो र क्लिक गर्नुभयो। त्यसपछि उहाँलाई सामाजिक सञ्जाल टेलिग्राममा जोडिन भनियो। टेलिग्राममा जोडिएपछि विभिन्न टास्क आउने र पूरा गरे बापत पैसा जितिने भन्ने जानकारीमा उहाँ लोभिनुभयो। नाम र नम्बर लिङ्कमा झरेपछि जर्मनीमा दर्ता रहेको भनिएको जुमिया कम्पनीको खातामा उहाँको नाम दर्ता भएको जानकारी आयो। त्यसपछि क्लिक गर्दा उहाँलाई 1,000 रूपियाँ दिएर हजारौं पैसा कमाउन सकिने प्रलोभनमा पारियो। उहाँले त्यही अनुसार गत असार 25 एनआईसी बैंकको क्यूआरमा 1,000 रूपियाँ पठाउनुभयो। ती महिलालाई इलेक्ट्रोनिक्स, घरायसी सामग्री, ब्यूटी प्रोडक्ट्स, मोबाइल फोन लगायत विभिन्न सामान देखाएर छनौट गर्न भनियो। उहाँले 4 पटकसम्म टास्क पाउनुभयो। त्यसपछि 2,300 रूपियाँ जितेको जानकारी आयो। भोलिपल्ट उहाँको खाता नम्बर मागेर पैसा पठाइयो। त्यसपछि त साँच्चै जितिने रहेछ भन्ने लाग्यो। स्नातकोत्तर उत्तीर्ण गरेर लोकसेवाको तयारीमा रहेकी ती महिलाले भन्नुभयो फुर्सदको समयको आमदानीले फाइदै हुने सोचेर पुनः खेलियो। पहिले जसरी नै सामान्य देखाएर टास्क शुरू भयो तर यसपटक टास्क पहिलाको जसरी सकिएन। शुरूमै टास्क कतिखेर खेल्ने भनेर छनौट गर्न लगाइयो। 10 वा 100 भन्दा माथिको टास्क रोजेमा नजिते पनि लगानी गरेको पैसा फिर्ता आउने भनियो। पैसा नभए ऋण पनि लिन सक्ने विश्वास दिलाइयो। त्यसपछि उहाँले क्रमशः 2,000, 5,000, 10,000 र त्यसपछि फेरि 1,000, 2,000 गरेर 10,000 पठाउनुभयो। तर टास्क थपिँदै गयो। सापर्तिन राखेको 1,20,000 रूपियाँ भन्दा मध्ये 71,000 रूपियाँ सकियो। उहाँलाई फरक फरक बैंकको फरक फरक व्यक्तिका खाता नम्बरमा उक्त रकम पठाउन भनिएको थियो। आफू ठगिएको थाहा पाएपछि ती महिलाले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गर्नुभयो। अनलाइन मार्फत ठगी बढ्दो सम्बन्धी यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।